रुद्र पुस्तक दुई अध्याय अनि यो पुरै खण्ड हामी पढ्नेछौँ सुरुमा रुद्र दुई अध्याय पुरै एकदेखि 23 पदहरूसम्म अनि मलाई आशा छ तपाईँहरूले आफ्नो फुर्सदको समयमा पढ्नुभयो होला रुद्रको पुस्तक दुई अध्याय एक पदबाट हामी पढ्नेछौँ। यहाँ लेखेको छ, अनि नाओमीका तिनका पतिबाटका एकजना कुटुम्ब अर्थात् एलिमेलेकको परिवारका एकजना धनवान मानिस थिए जसको नाम बोअज थियो। अनि मोआबी रुथले नाओमीलाई भनिन्, कृपया मलाई खेतबारीतिर जान दिनुहोस् र जसको दृष्टिमा म कृपा पाउँछु उसको पछि पछि बालाहरूको बिचमा म शिला टिप्नेछु। अनि तिनले उनलाई भनिन्, जाऊ मेरी छोरी। तब उनी गइन् र आएर एउटा बारीमा कटनी गर्नेहरूको पछि पछि शिला टिपिन्। अनि संयोगवश उनी एलिमेलेकका कुटुम्ब बोअजको बारीको एउटा भागमा पुगिछिन्। अनि हेर, बोअज बेथलेहेमबाट आएर कटनी गर्नेहरूलाई भने, परमप्रभु तिमीहरूको साथमा हौन्। अनि तिनीहरूले तिनलाई जवाफ दिए, परमप्रभुले तपाईँलाई आशिष दिउन्। तब बोअजले कटनी गर्नेहरूमाथि खटाइएको आफ्नो नोकरलाई सोधे, यो कसकी ठिटी हो? अनि कटनी गर्नेहरूमाथि खटाइएको नोकरले जवाफ दिएर भन्यो, यो त्यो मुआबी ठिटी हो जो नाओमीसित मुआब देशबाट फर्केर आए। अनि उसले भनी, म तपाईँलाई बिन्ती गर्छु मलाई शिला टिप्न र बिटाहरूको बिचमा कटनी गर्नेहरूको पछि पछि बटुल्न दिनुहोस्। यसरी ऊ आए र बिहानैदेखि अहिलेसम्म लागिरहेकी छ, घरमा त ऊ थोरै समय मात्र बसी। तब बोअजले रुथलाई भने, के तिमी सुन्दिनौ मेरी छोरी, अरू कुनै बारीमा शिला टिप्न नजाऊ अनि यसलाई छोडेर कतै पनि नजाऊ, तर यहीँ मेरा जवान ठिटीहरूसँग लागिरह, तिम्रा आँखाहरू तिनीहरूले कटनी गरिरहेको बारीमै लागिरहन् र तिमी तिनीहरूको पछि पछि जाऊ। के मैले यी जवान मानिसहरूलाई तिमीलाई नसुने आज्ञा दिएको छैन र? अनि जब तिमीलाई तिर्ख लाग्छ तब ती भाँडाहरू भएको ठाउँमा जाऊ र यी जवान मानिसहरूले उघाएको पानीबाट पिउँ। तब उनले भुइँसम्म आफ्नो शिर झुकाइन् र भुइँमा घोप्टो परेर तिनलाई भनिन्, किन मैले तपाईँको दृष्टिमा कृपा पाएकी छु र तपाईँ मलाई ध्यान दिनुहुन्छ, किनकि म त एउटी परदेशिनी हुँ। अनि बोअजले जवाफ दिएर उनलाई भने, तिम्रा पतिको मृत्युपछि तिमीले तिम्री सासूका निम्ति जे जे गर्यौ त्यो सबै कुरा मलाई पूर्ण रूपले सुनाइएको छ। अनि तिमीले आफ्ना बाबु आफ्नी आमा र आफू जन्मेको देशलाई छोडेकी छौ र एक जाति कहाँ आएकी छौ जसलाई तिमीले पहिले चिनेकी थिएनौ। परमप्रभुले तिम्रो कामको प्रतिफल दिउन् र परमप्रभु इसरायलका परमेश्वरबाट तिमीलाई पुरा इनाम मिलोस् जसका पखेटाहरू मुनि शरण लिन तिमी आएकी छौ। तब उनले भनिन्, मेरा प्रभु तपाईँको दृष्टिमा म कृपा पाऊँ, किनकि तपाईँले मलाई सान्त्वना दिनुभएको छ र तपाईँकी दासीसँग मित्र भावले बोल्नुभएको छ, यद्यपि म तपाईँका दासीहरूमध्ये एउटीको बराबर छैन। अनि बोअजले उनलाई भने, खाने बेलामा तिमी यहाँ आऊ र रोटीबाट खाऊ अनि तिम्रो टुक्रा सिर्कामा चोपा। अनि उनी कटनी गर्नेहरूको छेउमा बसिन् अनि तिनले उनलाई भुटेको अन्न दिए अनि उनले खाइन् अखाइन् र उबारिन्। अनि जब उनी शिला टिप्न उठिन् तब बोअजले आफ्ना जवान मानिसहरूलाई यसो भन्दै आज्ञा दिए, उसलाई बिटाहरूको बिचमा पनि शिला टिप्न दियो र उसलाई बेइज्जत नगर। साथै उसले शिला टिपोस् भनेर उसका निम्ति मुठीहरूबाट अलिअलि खसालेर छोडिदियो र उसलाई नहप्काओ। तब रुथले साँझसम्म बारीमा शिला टिपिन् र आफूले टिपेका बालाहरू छाँटिन् अनि त्यो जौ एक एपा जति भयो। अनि उनले त्यो उठाइन् र सहरमा गइन् अनि उनकी सासूले उनले टिपेका अन्न देखिन् अनि उनले आफू अघाएपछि जे उबारेर राखेकी थिइन् त्यो निकालिन् र तिनलाई दिइन्। अनि उनकी सासूले उनलाई भनिन्, आज तिमीले कहाँ शिला टिप्यौ अनि कहाँ तिमीले काम गर्यौ? अनि उनी धन्यका हुन् जसले तिम्रो चासो दिए। अनि उनले आफूले जससँग काम गरेकी थिइन् उनको विषयमा आफ्नी सासूलाई बताएर भनिन्, आज मैले जससँग काम गरे ती मानिसको नाम बोअज। तब नाओमीले आफ्नी बुहारीलाई भनिन्, परम प्रभुबाट उनी धन्य कहुन् जसले जिउँदा र मरेकाहरूप्रति आफ्नो दया हटाउनु भएको छैन। अनि नाओमीले उनलाई भनिन्, ती मानिस हाम्रा नजिकका नातेदार हुन्, हामीलाई दाम तिरेर छुटाउनेवालाहरूमध्ये एक हुन्। अनि मोआबी रूथले भनिन्, उनले मलाई यो पनि भने, मेरा जवान मानिसहरूले जबसम्म मेरो सबै फसल उठाइसक्दैनन् तबसम्म तिमी तिनीहरूको साथ साथ लागिरह। अनि नाओमीले आफ्नी बुहारी रूथलाई भनिन्, हे मेरी छोरी, तिमी उनका दासीहरूसँग लागेर जानु असल हो कि तिनीहरूले तिमीलाई अरू कुनै बारीमा नभेटाउन्। तब जौको कटनी र गहुँको कटनी नसिद्धिन्जेल उनी शिला बटुल्नलाई बोजका दासीहरूको साथ साथ लागिरहन् अनि उनी आफ्नी सासूसँग बस्थिन्। अनुसामी प्रार्थना गर्नु भन्ने अघि भन्छु। हाम्रो स्वर्गमा हुने जीवित परमेश्वर पिता, तपाईँको कामहरू अनि तपाईँको योजनाहरू अचम्मका छन्, हामी त्यो बुझ्दैनौँ। हामी अहिले तत्कालै देख्न नसके तापनि तपाईँले काम गर्न छोड्नु भएको छैन, तपाईँले आफ्नो जनहरूको वास्ता गर्न छोड्नु भएको छैन, तपाईँ बद्लिनु भएको छैन पिता। तपाईँले हामीलाई निरन्तर प्रेम गर्नुभएको छ, वास्ता गर्नुभएको छ। अनि रुथको पुस्तकको लागि पनि हामी धन्यवादी छौँ। अनि दुई अध्यायमा भएको शिक्षाहरू हामीलाई बुझ्नलाई अनि हाम्रो लागि के तपाईँले राख्नुभएको छ यहाँ, अनि तपाईँको वचनबाट हामी के बटुल्न सक्छौँ, त्यो हामीलाई सिकाउनु भएको होस्, हामीलाई देखाउनु भएको होस्। एक एकको लागि प्रार्थना गर्छौँ, एक एकको हृदय तयार बनाइदिनुहोस् प्रभु वचन सुन्नलाई, अनि मलाई पनि सहायता गरिदिनुहोस् यहाँ सिकाउनलाई, अनि हामी तपाईँबाट सिक्न सकौँ, तपाईँसँग सङ्गति गर्न सकौँ, तपाईँसँग बसेर तपाईँको वचनका भागहरूबाट खान सकौँ, अनि हाम्रो हृदयहरूमा काम गरिदिनुहोस् पिता। प्रार्थना गर्छौँ, सबैलाई सहायता गरिदिनुहोस् बुझ्नलाई। धन्यवाद छ प्रभु यीशुको नाममा, आमेन। रुथ दुई अध्यायमा रुथहरू चाहिँ अब बेथलेहेम आइपुगेका छन् अनि यहाँ केही घटनाहरू घट्छ जुन हामीले सरसरी पढ्यौँ। अनि दुई अध्यायमा आएर हामीलाई एउटा मानिससँग परिचय गराइन्छ, उसको नाम चाहिँ बोज हो। बोजको अर्थ चाहिँ सामर्थ्य उहाँमा छ भन्नुभयो, सामर्थ्य उहाँमा छ। अनि बोज चाहिँ प्रभु येशु ख्रिस्टको एउटा सुन्दर चित्रण हुन्। बोज चाहिँ प्रभु येशु ख्रिस्टको एउटा सुन्दर चित्रण हुन्। तर यो अध्ययन सुरु गर्नुभन्दा अगाडि दुईवटा शब्दहरू हामीले सिक्नुपर्छ, दुईवटा शब्दहरू म तपाईँलाई बताउनेछु। त्यो शब्दहरू चाहिँ हुन् छुटाउनेवाला अथवा छुटाउनेवाला नजिकको नातेदार एउटा, अनि अर्को चाहिँ यो शिला टिप्नु। यो के भनेको, छुटाउनेवाला नातेदार पनि भनेको छ, शिला टिप्नु। अनि यो खण्ड बुझ्नलाई मुख्य चाबी शब्दहरू त्यही हो, है, छुटाउनेवाला नातेदार भने के हो अनि शिला टिप्नु भने के हो। बोज चाहिँ नाओमी रुथको छुटाउनेवाला नातेदार थिए, अनि कति हिसाबले बोज चाहिँ ख्रिस्टको चित्रण हुन्। तर यो छुटाउनेवाला नातेदार भनेको के हो, पहिला यो शब्द हेरौँ। अनि यो हेर्नलाई हाम्रो चिन्ह यहाँ रुथमा राखिरहेको रातो डोरी, अनि एकैछिन हामी लेबीको पुस्तकमा पल्टाउँ। लेबी 25 अध्याय, लेबी 25 अध्याय, को 23 पददेखि 25 समयहरू अथवा 28 समयहरू, 23 28 समयहरू, लेबी 25 23 28। यहाँ लेखेको छ, जमिन सदाका निम्ति नबेचियोस् किनभने जमिन मेरो हो, किनकि तिमीहरू मेरा साथमा परदेशी र प्रवासीहरू हो, अनि तिमीहरूको अधिकारको सम्पूर्ण देशमा तिमीहरूले जमिन दाम तिरेर छुटाउन दिनु। यदि तिम्रो भाइ गरिब भएको छ र आफ्नो अधिकारको भागमध्ये केही बेचेको छ भने र त्यसका नजिकका आफन्तहरूमध्ये कोही यसलाई छुटाउन आउँछ भने त्यसले आफ्नो भाइले बेचेको जमिन दाम तिरेर छुटाओस्। तर त्यस मान्छेको छुटाउनेवाला कोही छैन भने, तर त्यसको हातले कमाएको छ र यसलाई छुटाउन त्यससँग पर्याप्त छ भने, त्यसले यो जमिन बेचिएका वर्षहरू गन्ती गरोस्, बाँकी रहेका वर्षको दाम त्यस मानिसलाई फर्काइदियोस् जसलाई त्यसले यो बेचेको थियो, र त्यो आफ्नो अधिकारको भागमा फर्किजाओस्, तर उसलाई दाम फर्काइदिने त्यसको औकात छैन भने त्यसले बेचेको जमिन जुबिली वर्षसम्म यसलाई किन्नेकै हातमा रहोस् अनि जुबिलीमा यो छुटोस् र त्यो आफ्नो अधिकारको भागमा फर्किजाओस्। मुख्य गरी 25 पदमा छ, यहाँ परमेश्वरले एउटा नियम के दिनुभएको छ भने कुनै एउटा यहुदी छ अनि उसको अधिकारको भाग छ, तर गरिब भयो, उसलाई खाँचो पर्यो, उसलाई गाह्रो भयो, अनि उसले चाहिँ आफ्नो जमिन चाहिँ कसैलाई बेचेको छ भने अनि एउटा नियम के दिनुभएको छ भने त्यो बेचिएको भाग चाहिँ यो गरिब हुने व्यक्तिको नजिकको आफन्तहरूमध्ये नजिकको नातेदार कोही छ भने उसले चाहिँ त्यो किनेर त्यो छुट्याइदिन सक्छ। त्यसले यसरी भन्न सकिन्छ, छुट्याउनेवाला नातेदार भनेको चाहिँ कुनै गरिबको वा कुनै मृतकको नजिकको नातेदार हो, उसको रगतको साइनो भएको व्यक्ति हो, अनि त्यो व्यक्तिको जग्गामा चाहिँ यो नातेदारको सबभन्दा पहिलो अधिकार पर्छ। उसले किन्न सक्छ, उसले सबै किनेर आफ्नो बनाउन सक्छ, अनि त्यो यदि त्यो मृतकको पत्नी छ भने उसलाई पनि उसको नाम राखिदिनको लागि उसले त्यो पत्नीलाई विवाह गर्न सक्छ। छुट्याउनु भनेको चाहिँ दाम तिरेर फिर्ता लिनु, दाम तिरेर त्यसलाई फिर्ता लिनु, अनि यसैबाट छुट्याउनेवाला नातेदार अर्थात् ऊ नजिकको व्यक्ति हो अनि उसले चाहिँ दाम तिरेर उसको जग्गालाई छुट्याएको छ। बोअज चाहिँ रुथको छुट्याउनेवाला नातेदार थिए अनि बोअजले चाहिँ ख्रिस्टको चित्रण गर्छ। अनि हामी पाँचवटा कुरा हेर्नेछौँ, छुट्याउनेवाला नातेदारको चरित्र कस्तो हुनुपर्छ अनि कसरी यसले चाहिँ ख्रिस्टको चित्रण गर्छ, छुट्याउनेवाला नातेदार कस्तो हुनुपर्छ र कसरी उसले ख्रिस्टको चित्रण गर्छ भन्ने पाँचवटा कुरा हामीहरूछौँ। पहिलो कुरा चाहिँ हो, छुट्याउनेवाला नातेदार अथवा दाम तिरेर त्यसलाई फिर्ता लिन सक्ने रगतको नातेदार त्यो व्यक्ति, त्यो छुट्याउनेवाला चाहिँ पहिलो नियम चाहिँ के भने उसलाई रगतको नातेदार हुनैपर्छ, यहाँ नजिकको आफन्त भनेको छ। जस्तै यसैको 47 हामीहरूको 47 पददेखि, अनि तिमीसँग रहने कुनै परदेशी वा प्रवासी धनी भयो भने अनि त्यसकै छेउमा बस्ने तिम्रो भाइ चाहिँ गरिब भयो र तिमीसँग रहेको त्यस परदेशी वा प्रवासीको हातमा अथवा त्यस परदेशीको परिवारको कुनै सन्तानको हातमा त्यसले आफूलाई बेच्यो भने त्यो बेचिएपछि पनि त्यसलाई दाम तिरेर छुट्याउन सकिन्छ, त्यसका दाजुभाइहरूमध्ये कसैले त्यसलाई दाम तिरेर छुट्याओस्, त्यसका दाजुभाइहरूमध्ये कसैले उसको रगतको नातेदार हुनुपर्छ, कि त त्यसको काकाले कि त त्यसको काकाको छोराले त्यसलाई दाम तिरेर छुट्याओस्, अथवा त्यसको परिवारमध्ये त्यसको नजिकको कुनै नातेदारले त्यसलाई दाम तिरेर छुट्याओस्, अथवा त्यसको औकात पुग्यो भने त्यसले आफूलाई दाम तिरेर छुट्याओस्। त्यसैले छुट्याउने व्यक्ति चाहिँ रगतको नातेदार हुनु पर्थ्यो। यसले कसरी ख्रिस्टको चित्रण गर्छ, किनभने ख्रिस्ट पनि हामी पापीहरूलाई छुट्याउनको लागि हामीले आफैलाई पापको हातमा बेचेका थियौँ, हामी पापको दास थियौँ, अनि पापको हातबाट छुट्याउनको लागि उहाँ चाहिँ मानिस बन्नुभयो। जस्तै हिब्रू 2:14 हेरौँ, अनि उहाँ चाहिँ मानिसको समानतामा आउनुभयो भनेको छ। है एक दुईवटा पद हेरौँ, हिब्रू 2:14 बोअज चाहिँ रुथको नजिकको नातेदार थिए, त्यस्तै गरी ख्रिस्ट पनि हामी जस्तै एउटा मानिस बन्नुभयो, हाम्रो नजिकको नातेदार बन्नुभयो। हिब्रू 2:14 अनि समय बचाउन चाहिँ पहिला पल्टाउनुहोस् अनि टिप्नु थाल्नुहोस् न। हिब्रू 2:14 लेखेको छ, यसकारण छोराछोरीहरू मासु र रगतका भागीदार भएका हुनाले उहाँ आफै पनि उसरी नै ती कुराकै भागी हुनुभयो। ती कुराकै भने के को भागी हुनुभयो, मासु र रगतको भागी हुनुभयो, अर्थात् उहाँ मानिस बन्नुभयो। मृत्युद्वारा मृत्युको सामर्थ्य भएकोलाई अर्थात् शैतानलाई नष्ट गर्नलाई साथै मृत्युको डरले सारा जीवनभरि दासत्वमा परेका सबैलाई छुटाउनलाई ख्रिस्ट चाहिँ हामी जस्तै बन्नुभयो। 17 पनि हेरौँ, यसकारण मानिसहरूका पापहरूका प्रायश्चित गर्नलाई, अनि प्रायश्चित भन्ने शब्दको अर्थ थाहा छ कसैलाई भन्न सक्नुहुन्छ, ढाक्नु, अनि अर्को चाहिँ दाम चाहिँ सबैले हात उठाउनु कसलाई सोध्नु दाम तिरेर छुट्याउनु अर्थात् पुरा मूल्य चुक्ता गर्नु त्यसैले कुनै व्यक्तिले चाहिँ जस्तै कति व्यक्तिहरूको गभए होइन पहिला अलिक खासै सुनेको छैन पहिला यसरी भन्थेँ चर्च गएँ अनि मैले मेरो पापको प्रायश्चित गरेँ अनि मुक्ति पाएँ अनि त्यो मिल्छ होला त मिल्दैन कि एउटा व्यक्तिले आफ्नो पापको प्रायश्चित गर्न सक्ला र के उसले आफ्नो पापको मूल्य तिर्न सक्ला के उसले आफूलाई ढाक्न सक्ला उसको धार्मिक कामहरू गरी मैले थाल्न सर छ भने एउटा व्यक्तिले प्रायश्चित गर्न सक्दैन त्यसैले ख्रिस्ट नै प्रायश्चित हुनुहुन्छ रोमी 3 अध्यायमा त्यो शिक्षा छ 17 पद भनौँ यस कारण मानिसहरूका पापहरूका प्रायश्चित गर्नलाई परमेश्वरसँग सम्बन्ध राख्ने कुराहरूमा दयालु र विश्वासयोग्य महापुजारी हुनका निम्ति उहाँ सबै कुरामा आफ्ना भाइहरू समान हुनु परेको थियो ख्रिस्ट चाहिँ भाइहरू समान हुनुभयो भनेको उहाँ चाहिँ हाम्रो नजिकको नातेदार बन्नुभयो अथवा यसरी पनि एकजना विश्वासीले भन्नुभएको थियो परमेश्वरको छोरा र परमेश्वरको पुत्र चाहिँ मानिसको पुत्र बन्नुभयो अर्थात् मानिसको सन्तान बन्नुभयो मानिसको पुत्र बन्नुभयो ताकि हामी मानिसका सन्तान चाहिँ अब परमेश्वरको सन्तान बन्न सकौँ मृत्यु के पापको ज्याला मृत्यु हो अनि रगतमा बगाए पाप क्षमा हुँदैन त्यसैले यो दुइटै कुरा मृत्यु र पापको क्षमाको लागि बगाने रगत चाहिँ ख्रिस्टको शरीरमा पुरा भएको देख्छौँ अर्को एउटा पद पनि हामी हेरौँ गलातीको पुस्तक 4 अध्यायको 5 पदमा गलाती 4:4-5 हेरौँ गलाती 4:4-5 तर जब समय पुरा भयो तब परमेश्वरले आफ्ना पुत्रलाई पठाउनु भयो जो स्त्रीद्वारा जन्मनु भयो व्यवस्थाको अधीनतामा जन्मनु भयो 5 पद हामी धर्म पुत्र हुन पाऊँ भनेर यस व्यवस्थाको अधीनतामा भएकाहरूलाई दाम तिरी छुटकारा दिनलाई जन्मनु भयो त्यसैले छुटाउनेवाला चाहिँ नजिकको नातेदार हुनु पर्थ्यो रगतको नातेदार हुनु पर्थ्यो त्यसै गरी ख्रिस्ट पनि हाम्रो नजिकको नातेदार बन्नुभयो जब उहाँ मानिस हुनुभयो त्यसैले बोज ख्रिस्टको चित्र हो दोस्रो कुरा चाहिँ छुटाउनेवाला नातेदार नजिकको मात्रै भएर हुँदैन थियो रगतको सम्बन्ध मात्रै भएर पुग्दैन थियो दोस्रो कुरा चाहिँ उसँग छुटाउनको लागि पर्याप्त सम्पत्ति हुनु पर्थ्यो अथवा उसले छुटाउन सक्नु पर्थ्यो अब म तयार छु भनेर हुँदैन सक्नु पर्थ्यो म नातेदार हो भनेर हुँदैन सक्नु पर्थ्यो अनि यो यहाँ रुथमा चाहिँ रुथको पुस्तकमा हेर्नु एकचोटि रुथ 2 अध्यायको 1 पदमा बोज चाहिँ धनवान मानिस थिए नजिकको नातेदार पनि थिए र छुटाउन सक्थे पनि सामर्थ्य पनि थियो बोजसँग सम्पत्ति थियो रुथ 2:1 हेरौँ अनि नाओमीका तिनका पतिबाटका एकजना कुटुम्ब अर्थात् एलिमेलेकको परिवारका एकजना धनवान मानिस थिए जसको नाम बोज थियो बोज धनवान थिए अनि उसले त्यो मूल्य तिर्न सक्थ्यो उनीहरूलाई छुटाउनको लागि येशु ख्रिस्ट पनि हाम्रो नातेदार भन्नुभयो त्यति मात्र होइन उहाँले चाहिँ हाम्रो छुटकाराको त्यो ठुलो दाम तिर्न वा सक्नु पनि हुन्थ्यो सक्नु पनि हुन्थ्यो यसको लागि उहाँले आफ्नै जीवन दिनुभयो कति ईश्वरहरूको बारेमा हामी सुन्छौँ थुप्रै धर्महरू उनका मूर्तिहरू अनि तर सक्दैनन् छुटाउन सक्दैन कहीँ पनि छुटकाराको मूल्य तिरिएको कुरा गरेको छैन जुनसुकै धर्ममा एउटै नियम हो गर होइन गर यो गर त्यो गर यो नगर तर बाइबलमा चाहिँ गरियो सिद्धि हो सिद्धि छ कि अब गर्नु पनि केही बाँकी छैन किनभने ख्रिस्ट हाम्रो मूल्य तिर्न सक्नुहुन्थ्यो नि उहाँले तिर्नु भयो पहिलो कोरिन्थी 6:20 पनि हेरौँ एउटा पद पहिलो कोरिन्थी 6:20 पदमा किनकि तिमीहरू दाम तिरेर किनिएका हो, किनकि तिमीहरू दाम तिरेर किनिएका हो। अनि उहाँले हाम्रो दाम केद्वारा तिर्नुभयो? पहिलो पत्रुस 1:18-19 पनि हेरौँ त एउटा पद। पहिलो पत्रुस 1:18-19 पदमा यहाँ भनेको छ, किनकि तिमीहरू जान्दछौ तिमीहरूका पिता पुर्खाहरूदेखि चलिआएको तिमीहरूको व्यर्थको चालचलनबाट तिमीहरूले चाँदी र सुन जस्ता नासुने चिजहरूद्वारा छुटकारा पाएका होइन। यो छुटकारा भन्ने शब्द चाहिँ दाम तिरेर छुट्टाइनु भन्ने अर्थ आउँछ। त्यसैले हाम्रो दाम चाहिँ ती चिजहरूद्वारा तिरिएको होइन। 19 पद, तर निर्दोष र निष्कलङ्क थुमा अबको रगत अर्थात् ख्रिस्टको बहुमूल्य रगतद्वारा छुटकारा पाएका हौँ। त्यसैले ख्रिस्टले आफ्नै मूल्य, आफ्नै रगतको मूल्य तिरेर हामीलाई छुटकारा दिनुभयो। त्यसैले पहिलो कुरा हाम्रो नजिकको नातेदार बन्नुभयो जब उहाँले मानव शरीर लिनुभयो, वचन शरीर हुनुभयो। दोस्रो कुरा चाहिँ उहाँले तिर्न सक्नुहुन्थ्यो। अनि हिब्रू 7:25 भनेको छ, जो जो उहाँको आउँछन् तिनीहरूलाई पूर्ण रूपले मुक्त गर्न उहाँ के हुनुहुन्छ? सामर्थ्य हुनुहुन्छ, उहाँ सक्नु पनि हुन्छ। त्यसैले हामी अब ख्रिस्टका भएका छौँ कम्तीमा दुईवटा कारणले। पहिलो, हामी उहाँका सृष्टि हौँ, उहाँले हामीलाई बनाउनु भयो। दोस्रो, उहाँले हामीलाई छुटाउनु पनि भयो, किन्नु भयो दानतिर। अब हामी उहाँका हौँ, त्यसैले अब हामीले उहाँको महिमा गर्नुपर्छ आफ्नो शरीरमा। त्यसरी अब दुईवटा कुरा हेर्नुहोस् है, नजिकको नातेदार बन्नुपर्छ, उसले दानतिर छुटाउन सक्नुपर्छ। तेस्रो चाहिँ इच्छुक पनि हुनुपर्छ। अब पैसा त छ तर इच्छुक छैन भने चाहिँ तिर्न उसलाई छुटाउन सक्दैन थियो। जस्तै रुथी पुस्तकमा 4 अध्यायमा चाहिँ एकजना मानिस छ जो चाहिँ खास बोजभन्दा पनि अझै नजिकको नातेदार थियो, उसँग सम्पत्ति थियो। तर जब बोजले चाहिँ उसलाई प्रस्ताव गरेर अब रुथलाई छुटाउनु पऱ्यो, ऊ चाहिँ इच्छुक भएन, ऊ चाहिँ इच्छुक भएन। बोज चाहिँ इच्छुक थियो, त्यसैले छुटाउनलाई ऊ इच्छुक पनि हुनुपर्थ्यो। अनि ख्रिस्ट पनि इच्छुक हुनुहुन्थ्यो हामीलाई छुटाउनलाई। उहाँ स्वर्गको ठाउँ छोडेर हामीलाई छुटाउन संसारमा आउनुभयो। उहाँ महिमाको ठाउँ छोडेर हाम्रो लागि मर्नको लागि संसारमा आउनुभयो। अनि भन्नुभयो, पिता तपाईँको इच्छा पुरा होस्, तपाईँको इच्छा पुरा गर्नुमा आएको छु। अनि उहाँको इच्छा त्यही थियो, पिताको इच्छा पुरा गर्नु अर्थात् हाम्रो मुक्तिको काम पुरा गर्नु। चौथो कुरा चाहिँ, छुट्याउनेवाला नातेदारले चाहिँ जसले अब विवाह गर्नुपर्नेछ उसलाई उसले प्रेम पनि गरेको हुनु पर्थ्यो। जस्तै रुथमा एकचोटि हेर्नु थियो, अर्को व्यक्ति जसले चाहिँ रुथ बोजभन्दा अगाडि उसको अधिकार थियो, उसलाई 4 अध्यायमा बोजले प्रस्ताव राख्छन्। 4 अध्यायमा एकचोटि जाउँ त, रुथ 4 अध्यायमा चारको 1-6 खण्ड हामी सरसरी पढौँ। यहाँ लेखेको छ, तब बोहस मूल ढोकामा गएर त्यहाँ बसे अनि हेर ती छुटाउनेवाला त्यहाँबाट भएर हिँडिरहेका थिए। त्यो अर्को व्यक्ति थियो जसको विषयमा बोहसले कुरा गरेका थिए। उनले तिनलाई भने, ओ फलाना, यता लाग्नुहोस् र यता बस्नुहोस्। अनि तिनी त्यतातिर लागेर बसे। अनि उनले त्यस सहरका बुढा प्रधानहरूमध्ये 10 मानिसलाई ल्याएर भने, तपाईँहरू यहाँ बस्नुहोस्। अनि उनीहरू बसे। अनि उनले ती छुटाउनेवालालाई भने, मुआब देशबाट फर्केर आएकी नाओमीले त्यो टुक्रा जमिन बेच्दैछिन् जो हाम्रा दाजु एलिमेलेकको थियो। अनि मैले तपाईँलाई यसो भनेर सूचित गर्न चाहेको छु, यहाँ बसिरहेकाहरूको सामु र मेरा मानिसहरूका बुढा प्रधानहरूको सामु यो किन्नुहोस्। तपाईँले दाम तिरेर यसलाई छुटाउनुहुन्छ भने छुटाउनुहोस्, तर तपाईँले दाम तिरेर यसलाई छुटाउन हुन्न भने मलाई भन्नुहोस् र म सो जान्न पाऊँ, किनभने तपाईँ बाहेक यसलाई दाम तिरेर छुटाउने कोही छैन अनि तपाईँ पछि म छु। तिनले भने, म दाम तिरेर यो छुटाउनेछु। तब बोजले भने, जुन दिन तपाईँले नाओमीको हातबाट त्यो जमिन किन्नुहुन्छ त्यस दिन तपाईँले त्यो मृतककी पत्नी मुआबी रुथको हातबाट पनि किन्नै पर्छ। मृतकको अधिकारको भागमाथि उनीहरूको नाम कायम राख्नलाई। तब ती छुटाउनेवालाले भने, म यसलाई आफ्ना निम्ति दाम तिरेर छुटाउन सक्दिनँ, नत्र भने म आफ्नै अधिकारको भाग बिगार्नेछु, मेरो छुटाउने अधिकार तपाईँले नै आफ्नो निम्ति छुटाउनुहोस् किनकि म यसलाई छुटाउन सक्दिनँ। यसरी बोझभन्दा अगाडि जसको अधिकार थियो ऊ त इच्छुक भएन छुटाउनुलाई, अनि उसले रुथलाई कुनै रुथप्रति उसको कुनै चासो पनि थिएन। तर ख्रिस्टमा हामी देख्छौँ, बोझमा देख्छौँ, बोझले रुथलाई प्रेम गरे अनि परमेश्वरले पनि हामीलाई प्रेम गर्नुभयो। बाइबलले भनेछ किनभने परमेश्वरले संसारलाई यस्तो के गर्नुभयो, प्रेम गर्नुभयो। त्यसरी उहाँले खालि अब मेरो जिम्मा हो म छुटाउनु पऱ्यो भनेर होइन, उहाँको प्रेमको सवाल छ यहाँ, उहाँको प्रेमको सम्बन्ध छ, उहाँ प्रेम गर्नुहुन्छ, सबैलाई प्रेम गर्नुहुन्छ, सबैको लागि उहाँले आफैलाई दिनुभयो। अनि पावलले पनि भनेको छन् गलाती 2:20, म ख्रिस्टसित क्रुसमा टाँगेको छु तरै पनि जिउँछु, त्यसो भए पनि म त होइन तर ख्रिस्ट मभित्र जिउनुहुन्छ, अनि जुन जीवन मैले शरीरमा जिउँछु त्यो म परमेश्वरको पुत्रको विश्वासद्वारा जिउँछु जसले मलाई के गर्नुभयो, प्रेम गर्नुभयो र मेरा निम्ति आफैलाई दिइहाल्नुभयो। त्यसरी ख्रिस्ट हाम्रो नजिकको नातेदार बन्नुभयो, उहाँ सामर्थ्य हुनुहुन्थ्यो, उहाँ इच्छुक हुनुहुन्थ्यो र उहाँले प्रेम पनि गर्नुहुन्थ्यो। छुट्याउँदा छुट्टा विवाह गरेर ल्याए तर प्रेम गर्दैन भने त्यो घरमा त उसलाई गाह्रो हुन्छ, तर ख्रिस्टले हामीलाई प्रेम गर्नुभयो, आफैलाई दिनुभयो। अनि पाँचौँ कुरा चाहिँ ऊ विवाह गर्न इच्छुक पनि हुनु पर्थ्यो, बोझ रुथलाई विवाह गर्न इच्छुक थियो अनि ख्रिस्ट पनि हाम्रो पति हुनुभएको छ। रोमी 7:2 त हेरौँ हामी, रोमी 7:2 1-4 चाहिँ ख्रिस्टको हुनु भनेको एउटा वैवाहिक सम्बन्ध बाँधिनु जस्तै हो भनेर बताएको छ त्यहाँ। रोमी 7:1 हे भाइहरू हो, त्यति मलाई थाहा छैन किनभने म व्यवस्था जान्नेहरूसँग कुरा गरिरहेछु, जबसम्म मानिस जिउँदो हुन्छ तबसम्म व्यवस्थाले त्यसमाथि राज्य गर्दछ, किनकि पति भएको स्त्री जबसम्म पति जिउँदो रहन्छ तबसम्म ऊ व्यवस्थाद्वारा आफ्नो पतिसँग बाँधिएकी हुन्छन्, तर पति चाहिँ मर्यो भने ऊ पतिको व्यवस्थाबाट मुक्त हुन्छे। यसकारण पति जिउँदो हुँदाहुँदै ऊ अर्को पुरुषकी भई भने ऊ व्यभिचारिणी भनिनेछ, तर उसको पति मर्यो भने ऊ त्यस व्यवस्थाबाट मुक्त हुन्छे, यसकारण ऊ अर्को पुरुषकी भई भने पनि ऊ व्यभिचारिणी हुँदिन। यहाँ के सिकाएर छ भने एउटा स्त्रीको चाहिँ एउटा पति छ, तर यो पति चाहिँ निकै गाह्रो छ उसलाई उसँग जिउनलाई, विवाह त भयो उसको पति त भयो तर एकदम क्रूर छ अनि प्रेम गर्दैन, कामहरू छ तर उसलाई वास्ता गर्दैन, उसको हाँसफिक्री पनि गर्दैन, उसले भन्छ ल बिहान 4 बजे उठेर मलाई पानी तताउने होइन, अनि म बिहान नुहाउनु पऱ्यो पानी तताउ, अनि उठेर 4 बजे पानी तताउँछ अनि उठ्छ नुहाउँछ खै चिया खोइ मलाई खोइ तरकारी ल्याएको खोइ खानेकुरा खोइ अनि पकाएर ल्याउँछ तर धन्यवाद छैन, ल अब मेरो लुगा रेडी गर आइरन लगाइदेऊ होइन आइरन पनि लगाइन्छ अब खाना पकाऊ खाना अनि खाना खायो अनि ल भयो मुख पुछेर हिँडिहाल्यो धन्यवाद पनि छैन अनि तिमीले खायो कि खाएन पनि छैन दिनभरि फोन छैन अनि बेलुका आउँछ खाना माग्छ सुत्छ। अनि यो स्त्री चाहिँ 24 घन्टामा मानव चाहिँ खालि अब कति 18 घन्टा काम गर्छ बाँकी 6 घन्टा मात्रै मुस्किलले सुत्न पाउँछ अनि कहिले पनि जस्तैन ऊ बिरामी हुन्छ घर आउँदा श्रीमान घर आउँदा खोकिरहेछ ज्वरो आएछ तर श्रीमानलाई मतलब छैन तिमी मेरो पत्नी होइन अब गर्नुपर्छ काम भनेछ उसलाई गाह्रो भएको छ। अब ऊ चाहिँ आफ्नो पतिलाई छोडेर अर्कोसँग विवाह गर्न गयो भने ऊ त व्यभिचारी नै हुन्छ किनभने उसको पतिको मृत्यु भएको छैन, तर कसो गरेर खोइ उसको पतिको नै मृत्यु भयो अरे मानव है केही दुर्घटनामा केही भएर मृत्यु भयो अरे अनि तर यसो सोचौँ मृत्यु हुनुभन्दा अगाडि चाहिँ उसले आफ्नो छिमेकी एउटा पुरुष देखेको छ जो चाहिँ अति भद्र छ अति प्रेमिलो छ अति वास्ता गर्नेछ फिक्री गर्नेछ, अब त्यतिकै आफ्नो पतिलाई छोडेर उसको हुन मिल्दैन, तर कसै गरी उसको यो भएको पतिको चाहिँ मृत्यु भयो भने अनि अब बल्ल ऊ चाहिँ त्यो अर्को पुरुषसँग विवाह गर्न स्वतन्त्र हुन्छ, अनि यो पतिको मृत्यु भएछ अनि यो स्त्रीले चाहिँ अर्कोसँग विवाह गरेछ अनि त्यो पुरुषसँग अनि यो पुरुष त धेरै फरक छ धेरै प्रेमिलो छ उसले वास्ता गर्छ अनि ऊ कहिलेकाहीँ आफै बिहान उठाएर आफै उठेर चिया बनाइदिन्छ आफ्नो पत्नीको लागि अनि उसलाई लुगा धुन सहायता पनि गर्छ काम गर्छ व्यस्त छ अनि कहिलेकाहीँ ऊ व्यस्त छ भने खाना पनि पकाइदिन्छ, अनि ऊ कतिको ठिक छ छैन सोध्छ, अनि उसलाई के चाहेको छ फिक्री गर्छ, उसलाई उपहारहरू ल्याइदिन्छ, प्रेम गर्छ भने, अनि यो स्त्रीले विचार गर्छ, होइन पहिला त म 6 घन्टा मात्रै सुत्थेँ, आजकल त म 5 घन्टा मात्रै सुतेछु, त्यही पनि मलाई काम गरेँ जस्तो लाग्दैन, किन? किनभने यो प्रेमको कारण हो। त्यसै गरी हामी पनि पापको दास थियौँ, हामी कमारा थियौँ, अनि हामीलाई स्वतन्त्रता थिएन, अनि नियमहरू चाहिँ एउटा एउटा कठोर पति जस्तो थियो जुन हामी पालन गरेर पनि सक्दैनथ्यौँ। अब के गर्ने? अनि जब ख्रिस्ट क्रुसमा मर्नुभयो, अब उहाँले हामीलाई पनि व्यवस्थाको निम्ति मरेको सरह बनाउनु भयो, अर्थात् हामी पनि ख्रिस्टसँगै क्रुसमा मऱ्यौँ, अनि हामी एउटा नयाँ सृष्टि भयौँ। अब चाहिँ हामी ख्रिस्टको हुन सक्छौँ, त्यसरी ख्रिस्टको हुनु भनेको चाहिँ एउटा वैवाहिक सम्बन्धभित्र गाँसिनु जस्तै, अनि यसरी हामीलाई छुटकारा दिनलाई, हामीलाई स्वतन्त्र गराउनलाई ख्रिस्ट चाहिँ इच्छुक हुनुहुन्थ्यो, किनभने उहाँले हामीलाई प्रेम गर्नुभयो। 7:4 पनि हेर्नु, यसकारण हे मेरा भाइहरू, परमेश्वरका निम्ति फल फलाऊ भनेर अर्का व्यक्तिका अर्थात् जो मरेकाहरूबाट बौरेर उठ्नु भएको छ उहाँका हुनलाई तिमीहरू पनि ख्रिस्टको शरीरद्वारा व्यवस्थाका निम्ति के भयो? मरेका भयो। अब हामी व्यवस्थाका निम्ति मऱ्यौँ, त्यसले अब हामी ख्रिस्टको हुन स्वतन्त्र छौँ। जो जसले हिजो बक्तिस्मा लिनु त्यही चित्रण गरेको थियो, हामी ख्रिस्टसँगै मरेको छु, म ख्रिस्टसँगै बौरी उठेको छु, अनि म अब ख्रिस्टको भएको छु, किन? परमेश्वरको निम्ति फल फलाउन। त्यसैले बोज चाहिँ यो 5 एउटा कुरामा बोज चाहिँ बोजले पुरा गरेको देखिन्छ। पहिलो, ऊ नजिकको नातेदार थियो। दोस्रो, ऊ छुटाउन सक्ने थियो, सामर्थ्य थियो। तेस्रो, छुटाउन इच्छुक पनि थियो। चौथो, उसले रुथलाई प्रेम पनि गर्थ्यो, त्यो हामी पछि देख्नेछौँ। 5, रुथलाई विवाह गर्न इच्छुक पनि थियो। अनि यसरी सबै कुरामा बोज चाहिँ ख्रिस्टको चित्रण हो। रुथ 2 फर्क्यौँ अब। त्यसरी नजिकको छुट्याउनेवाला भनेको ऊ हो जसले चाहिँ त्यो गरिबको अथवा त्यो त्यो गरिब भाइको सम्पत्तिहरू उसले छुट्याउन सक्यो, र उसको पत्नीलाई पनि उसले विवाह गरेर उसको नाम राखिदिन सक्यो। अर्को शब्द चाहिँ शिला टिप्नु, है, अनि यो घरिघरि यहाँ दोहोरेको पाउँछौँ, जस्तै रुख 2:2 हेरौँ। रुखको पुस्तक 2:2। अनि मुआबी रुखले नाओमीलाई भनिन्, कृपया मलाई खेतबारीतिर जान दिनुहोस् र जसको दृष्टिमा म कृपा पाउँछु उसको पछि पछि बालाहरूको बिचमा म शिला टिप्नेछु। तिमीले उनलाई भनिन्, जाऊ मेरी छोरी, शिला टिप्नेछु। अनि शिला टिप्न गएको त्यहाँ कुराहरू छ। यो के हो? यो शिला टिप्नु भनेको के हो? पहिला फेरि लेबीमा जाउँ, त्यहाँ एउटा पढेर आउँछौँ। लेबी 19:9-10। लेवी 19:9-10। लेवी 19:9-10 लेखेको छ, जब तिमीहरूले आफ्नो देशको फसल काट्छौ तब तिमीले आफ्नो खेतबारीको छेउछेउसम्म पुरा नकाट्नु। देख्नु भयो, प्रभुले एउटा आज्ञा दिँदै हुनुहुन्छ, तिमीले फसल काट्दाखेरि चाहिँ आफ्नो खेतबारीको छेउछेउसम्म कुना कप्चा सबै के गर? के गर? नकाट। किन? एकदम। र आफ्नो फसलका सिला पाला नटिप्नु भनेको चाहिँ केही त्यहाँ काटेर लैजाँदाखेरि केही अन्नहरू खसेको छ भने त्यो त नटिप्नु, त्यो त्यहीँ होस्। किन नटिप्नु भन्ला प्रभुले? 10 अनि आफ्नो दाखबारीको सिला फल नटिप्नु, न आफ्नो दाखबारीको एक दाना अङ्गुर नै टिप्नु, ती तिमीले गरिब र परदेशीका निम्ति छोडिराख्नु। कसका निम्ति रे? गरिब र परदेशीका निम्ति। यो शब्द याद राख्नुहोस् ल, गरिब र परदेशीका निम्ति छोडिराख्नु। म नै परमप्रभु तिमीहरूको परमेश्वर। त्यसैले शिला यो भनेको चाहिँ के भने, जब उनीहरूले कटनी गर्थ्यो, हाम्रो नेपालमा चाहिँ के हुन्छ भने ट्र्याक्टरै के चलाइन्छ भने
पुरै साफ पारिन्छ त्यहाँ केही पनि भएको भने लास्टमा के गर्छ जलाइदिन्छ त्यो ठाउँ पुरै अहिले चाहिँ त्यो सिस्टम सुरु गरेको छ पुरै काट्ने जलाइदिने अनि त्यहाँ केही पनि हुँदैन तपाईँ खोज्न जानु भने त्यहाँ केही पनि हुँदैन परमेश्वरले चाहिँ गरिब र परदेशीहरूको वास्ता गर्नुहुन्थ्यो हामी के सिक्छौँ भने उहाँ चाहिँ वास्ता गर्ने परमेश्वर हुनुहुन्छ उहाँलाई चाहिँ त्यो सबै त्यहाँ खसेकोहरू अनि कुना काप्चाकोहरू चाहिँ गरिब र परदेशीको लागि छोडा भन्नुभएको थियो यसरी परमेश्वरले इसरायललाई चाहिँ उदार हृदयको हुन सिकाउँदैन थियो तिमीहरू दिने व्यक्तिहरू हुनुपर्छ खालि इन्कमिङ मात्र होइन आउटगोइङ पनि हुनुपर्छ तिमीहरू मृत सागर जस्तो होइन जसमा पानी त आउँछ तर कहीँ पनि बग्ने ठाउँ नभएको हुनाले त्यो पानी चाहिँ मृत सागर भएको छ तिमीहरू चाहिँ यर्दन नदी जस्तो हुनुपर्छ जसले चाहिँ उत्तरबाट ताजा पानीहरूको मुहान लिन्छ र फेरि त्यो चाहिँ उसले बगाउँछ त के अरे गालिबको समुद्रमा पनि गालिबको समुद्र हुनुपर्छ जसले चाहिँ यर्दन नदीबाट आफ्नो पानीहरू बगाउँछ परमेश्वरले उनीहरूलाई सिकाउनु हुन्थ्यो यो उदार हृदयको उनीहरूलाई अनि त्यही भएर आज इसरायलमा त्यो छाप छ इसरायलले किन नयाँ कुरा सिकेको छ भने सबैलाई बताउँछ चाइना जस्तो होइन लुकेर गर्ने कसैलाई पनि नबताउने किनभने परमेश्वरले चाहिँ उनीहरूले जानी बुझी नै गरिबहरूलाई छोडोस् भन्ने चाहनुहुन्थ्यो किन उहाँलाई अधिकार छ यो भन्ने छ किनभने सबै उब्जनी चाहिँ परमेश्वरले दिनुहुन्थ्यो अनि उहाँलाई अधिकार छ तपाईँको घरमा तपाईँको आम्दानीहरू जति हुन्छ त्यो परमेश्वरबाटको कसैले भन्छन् 10% प्रभुलाई दिन्छु म 10% मात्र प्रभुको होइन साँचो गरी प्रभुलाई चिनेको व्यक्तिले भन्छ मसँग जे छ सबै उहाँको म आफै नै उहाँको हो 10% दिएर हामीले उहाँलाई ठुलो ऋण लगाएको होइन उहाँलाई अधिकार छ तपाईँको सम्पत्ति कसरी प्रयोग उहाँलाई दिने कुरा मात्र होइन है खालि झोला हाल्ने कुरा मात्र होइन तर तपाईँले आफ्नो सम्पत्ति पैसा अनि आफ्नो मोबाइल तपाईँको कुनै पनि चिज कसरी प्रयोग गर्नुहुन्छ यस्तो उहाँलाई अधिकार छ किनभने यो परमेश्वरबाटको तपाईँ आफैबाटको होइन बाइबलले स्पष्ट भनिन्छ दोस्रो ग्रन्थीमा कुनै पनि चिज आफैबाटको ठान्नलाई हामी आफै आफ योग्य छैनौँ तर हाम्रो योग्यता त परमेश्वरबाटको यसरी परमेश्वरले भन्नुहुन्थ्यो छोडा गरिबहरूको लागि नेपालमा यस्तो छैन किनभने नेपालका ईश्वरहरू नेपालका मूर्तिहरू उनीहरू वास्ता गर्ने ईश्वरहरू होइन उनीहरूमा यस्तो चरित्र नै छैन त्यसैले नेपालमा यस्तो सम्भव छैन न त इन्डियामा न त कतै इसरायलीहरू चाहिँ यो सिकेको छ मलाई याद छ हामी सानोमा चाहिँ मेरै घर अहिले पनि छ त्यसको बाटो थियो बाटो तल चाहिँ ठुलो खेत थियो अहिले चाहिँ त्यहाँ ठुलो के अपार्टमेन्ट बनाएको छ त्यहाँ चाहिँ पहिला खेत थियो अनि त्यो खेतको मालिक चाहिँ हाम्रै छिमेकी हुनुहुन्थ्यो उहाँको नाम चाहिँ ध्रुव बाजे म कहिले पनि बिर्सिनँ अनि सानोमा हामी त्यो खेतको दिनदिन हिँड्यौँ भने अनि करुण चाहिँ तँलाई भन्नुहुन्थ्यो अनि हामी यसो हेर्थ्यौँ उहाँ चाहिँ लौरो लिएर आइसक्यो त मेरो खेतमा छिर्ने अनि हामी भाग्थ्यो नि है बुढो मान्छे लहट्नुहुन्थ्यो नि हामीले कहिलेकाहीँ उहाँलाई दुई चार चक्कर घुमाउँथ्यौँ जानी जानी अनि भागेर छिमेकी घरमा गएर लुकेर बस्थ्यौँ अनि आज पनि जिउँदै हुनुहुन्छ तर प्रभुले चाहिँ अर्कै सिकाउनुहुन्थ्यो तिमीहरूले कुना कुनासँग नकाट्नु यो गरिबहरूलाई छोड्नु के कुरो याद गर्नुभयो रुथ र नाओमी जब उनीहरू बेथलेहेम फर्किए उनीहरूको दिमागमा एउटा कुरा अवश्य हुनुपर्थ्यो हामी यति गरिब छौँ अब के गर्ने होला हामी गएर कसरी खाने होला रुथले सोधेकै हुनुपर्छ के गर्ने सासु आमा के गर्ने हामी गएर अनि सासु त तितो थियो ऊ त मारा थियो तिमीहरू जाओ मेरो मनमा धेरै तितोपना छ अहिले मसँग नआऊ भन्दै थियो तर प्रभुले चाहिँ हाम्रो तत्कालीन खाँचोको वास्ता गर्नुहुँदो रहेछ शिलाबाला चाहिँ रुथको तत्कालीन खाँचो प्रभुले पुरा गर्दै हुनुहुन्थ्यो बोअज चाहिँ रुथको दीर्घकालीन खाँचो परमेश्वरले पुरा गर्दै हुनुहुन्थ्यो यो विश्वास गर्नुहुन्छ तपाईँको जीवनमा तत्कालीन खाँचो र दीर्घकालीन खाँचो दुवै कुरा परमेश्वरले फिक्री गर्नुहुन्छ उहाँ चाहिँ वास्ता गर्ने परमेश्वर हुनुहुन्छ उहाँ हामीले कुनै एउटा ढुङ्गा चेन्ज गरेको होइन एउटा मूर्ति परिवर्तन गरेको होइन तर हामी झुटो ईश्वरहरूबाट सत्य परमेश्वरतर्फ फर्केका छौँ जो साँच्चै प्रेमी दयालु र वास्ता गर्ने परमेश्वर हुनुहुन्छ अनि तपाईँहरूमध्ये जो जो उहाँतर्फ फर्किनु भएको छैन तपाईँले जीवनमा धेरै आशिषहरू गुमाउनु भएको छ एउटा असल बुबा गुमाउनु भएको छ असल अभिभावक गुमाउनु भएको छ असल तपाईँले समूह गुमाउनु भएको छ परमेश्वर तै पनि परमेश्वरले उहाँलाई विश्वास नगर्नेहरूलाई अन्याय गर्नुभएको छैन फेरि 17 जाउँदा उहाँ सबैको फिक्री गर्नुहुन्छ फेरि 17:25 24 र 25 पदमा परमेश्वर जसले यो संसार र यसमा भएका सारा थोकहरूलाई बनाउनु भयो उहाँ चाहिँ स्वर्ग र पृथ्वीका प्रभु हुनुभएको हुनाले हातले बनाएका मन्दिरहरूमा बस्नुहुन्न यही सोच्छन् मान्छेहरूले ईश्वरलाई त्यही खोज्छन् तर उहाँ हातले बनाएको मन्दिरमा बस्ने परमेश्वर होइन स्वर्ग उहाँको सिंहासन हो र पृथ्वी चाहिँ उहाँको के हो पाउँदैन तिमीहरूले मेरो निम्ति के बनाउने अनि मान्छेले ठुला ठुला मन्दिर बनाउँछन् अनि भन्छन् ल ईश्वर यहाँ र बसिदिनु पऱ्यो हेर्नुहोस् त मैले कति परिश्रम गरेर बनाएको छु होइन मैले धर्म कमाएको छु यसरी धर्म कमाउन खोज्छन् बाटोमा जानु सिजी कम्पनीले त्यही बनाएको छ अहिले ईश्वरलाई बस्ने ठाउँ हो एउटा राम्रो खालको 25 पद न त उहाँले केही खाँचो परे झैँ गरी मानिसहरूका हातबाट सेवा नै लिनुहुन्छ मैले हेर्न खोजेँ मुख्य पद चाहिँ यो अब किनकि उहाँले पो सबैलाई जीवन सास र सब थोक दिनुहुन्छ त्यसैले पानी उहाँले दिनुभएको घाम उहाँले दिनुभएको आज अन्य जातिहरू प्रभुलाई विश्वास नगर्नेको खेतमा धान फलेको छैन र छ तर कसले दिनुभएको उब्जनी कसले दिनुभएको परमेश्वरले तर उनीहरू धन्यवाद दिँदैन उनीहरू चाहिँ कुनै अर्को ईश्वरलाई त दिइरहेको छ यसको हिसाब बुझ्नुपर्छ उनीहरूले एकदिन तैपनि परमेश्वरले मलाई विश्वास नगर्ने र अब तिम्रो घरमा पानी पर्दैन भन्नुभएको छैन सबैलाई उहाँ दिनुहुन्छ सबैको फिक्री गर्नुहुन्छ भने झन् आफ्ना सन्तानहरूको अझ बढी किन गर्नुहुन्न र त्यसैले खालि हामीले भरोसा गर्न सिक्नु परेको छ शङ्का होइन उहाँले हाम्रो तत्कालीन खाँचो हाम्रो दीर्घकालीन खाँचोहरूको फिक्री उहाँले गर्नुहुन्छ अनि मेरो आफ्नै जीवनमा पनि मैले हरेक दिन हरेक समयहरू अनुभव गरेको छु उहाँको प्रेममय वास्ता र खालि फिक्री चाहिँ गर्छ हामी तर भरोसा गर्न सिक्नुपर्ने रहेछ जस्तै विवाह गर्नुभन्दा अगाडि जब अङ्कलले विवाहको प्रस्ताव ल्याउनु भयो अनि मैले फिक्री गर्न थालेँ ओहो अब उसै परि त आफूलाई त पाल्न सक्दिनँ कसरी पाल्ने परिवार अनि बिस्तारै बढ्न थालेँ त्यसमा अनि विवाह पनि भयो अनि पाल्न पनि सकियो प्रयोग गर्ने अनि अब आश्रय जन्मिने बेला भयो अब दुईजनालाई गाह्रो छ तिनजना कसरी त्यो फिक्री गर्ने बानी हाम्रो मानवीय हेराए तर खास प्रभुले सिकाउँदै हुन्थ्यो आश्रय पनि जन्मियो सबै चलिरहेछ अब नारायणघाट जाने सेवा गर्नलाई अहिलेसम्म त कोठा भाडा तिर्नु पर्थ्यो अब तिर्नुपर्ने भयो कसरी हो अनि त्यो पनि प्रभुले पुरा गर्नुभएको छ अनि आजसम्म उहाँ विश्वासयोग्य हुनुहुन्छ उहाँले हाम्रो तत्कालीन खाँचो हाम्रो दीर्घकालीन खाँचो दुवैको उहाँले प्रबन्ध गर्नुभएको छ फेरि हाम्रो दीर्घकालीन हाम्रो खाँचो पुरा गर्ने व्यक्ति हुनुहुन्छ उहाँले नै हामीलाई अनन्तको लागि सोच्नु भएको छ यो जीवनको लागि पनि आउनेवाला जीवनको लागि पनि अब रुथ चाहिँ शिला टिप्नलाई उसले शिला टिप्ने अधिकार थियो पाउँथ्यो उसलाई अधिकार थियो रुथ शिला टिप्न जान सक्थ्यो कम्तीमा दुईवटा कारणले अघिको लेवी उन्नाइसमा याद छ ककसका निम्ति छोड्नु भन्नुभएको थियो एउटा गरिबका निम्ति र अर्को परदेशीका निम्ति त्यसैले रुथ गरिब पनि थियो त्यो कारणले उसले शिला टिप्न जान सक्थ्यो अर्को रुथ चाहिँ परदेशी पनि थियो त्यसैले उस शिला टिप्न जान सक्थ्यो उसको फिक्री गर्ने कोही थिएन वास्ता गर्ने कोही थिएन तर यसरी विचार गरौँ कि रुथ हाम्रो चित्रण होइन र कि हामी आत्मामा गरिब थिएनौँ र सबैले म गरिब छु भनेर भन्दैन कोही कोही थियो होला त्यहाँ है त्यहाँ अब शिला टिप्न गयो त बेजत गरिहाल्छ नि मलाई गरिब भन्छ जान्दिनँ म बरु भोकै बस्छु भने घरमा पनि बस्थ्यो होला थाहा छैन अनि कति तपाईँहरूमध्ये यस्तै हुनुहुन्छ होइन मलाई धार्मिकता चाहिएको छैन म आफै धर्मी छु होइन तर तपाईँ गरिब हुनुहुन्छ तपाईँलाई ख्रिस्टको धार्मिकता चाहिएको छ अनि हामीलाई मुक्तिदाताको खाँचो छ किनभने पहिलो हामी गरिब छौँ आत्मामा अनि अर्को हामी पराई भएका छौँ हामी पापमा जन्मिएका हौँ भनेको हामी आत्मिक मृत्युमा जन्मिएका थियौँ परमेश्वरदेखि हामी अलग थियौँ संसारमा परमेश्वर रहित थियौँ तर परमेश्वर यति प्रेम गर्नुभयो कि उहाँको पुत्र पठाइदिनु भयो हामी यति टाढा थियौँ उहाँबाट उहाँले हामीलाई नजिक ल्याउनु भयो अनि हामीलाई कल्वरीको मूल्यद्वारा किन्नु भयो हामीलाई एउटा नजिकको छुट्याउनेवाला नातेदार चाहिएको थियो अनि ख्रिस्ट त्यो भूमिका पूर्ण रूपले निभाउनु भएको छ. रुथ तपाईँ र हाम्रो चित्रण हो, बोअज ख्रिस्टको चित्रण हो, येशु ख्रिस्ट हाम्रो छुट्याउनेवाला हुनुहुन्छ अनि उहाँ मानिस बन्नुभयो र हाम्रै समानतामा उहाँ आउनुभयो, हाम्रो लागि मर्नुभयो कलवरीको क्रुसमा, त्यहाँ उहाँले हाम्रो मूल्य तिर्नुभयो अनि हाम्रो चाहिँ प्रतिनिधि भएर त्यहाँ रहनुभयो. त्यसरी हामी भन्न सक्छौँ ख्रिस्ट पनि हामी जस्तै मानिस हौँ, मेरो मूल्य उहाँले तिर्नुभएको, फरक यति हो उहाँ बाप रहित हुनुहुन्छ, उहाँ परमेश्वर हुनुहुन्छ. खालि तपाईँले चाहिँ अब आफ्नो गरिबीपना, आत्मिक गरिबीपना र परमेश्वरदेखि टाढा भएको कुरालाई बुझ्नु परेको छ अनि ख्रिस्टले तपाईँको लागि के गर्नुभयो त्यो बुझ्नु परेको छ अनि विश्वासीहरू भरोसा गर्न सिक्नुहोस् प्रभुमा हरेक दिन आफ्नो खाँचोहरूको लागि उहाँ फिक्री गर्ने परमेश्वर हुनुहुन्छ. म आफै गर्छु भनेर भन्यो भने आशिष त होला, हाम्रो हिजो हेऱ्यौँ होइन, आशिष त होला, तर भन्न खोजेको भौतिक आशिष त होला, सम्पत्ति होला, सबै कुरा होला, भौतिक कुराहरू टन्न होला, तर आत्मिक रूपमा हामी गरिब भयौँ भने के फाइदा भयो, परमेश्वरको आशिष गुमायौँ भने के फाइदा भयो. त्यसैले अर्को क्लासमा चाहिँ हामी रुथको गुणवान चरित्रहरू हेर्नेछौँ. रुथ गुणवती स्त्री किन, गुणवती स्त्री हामीले के सिक्न सक्छौँ रुथको जीवनबाट. हुन्छ प्रभु धन्यवाद होस्. म छोटो प्रार्थना गर्छु अनि जेम्स भाइले आराम्रो साथी बनाउनुहुन्छ. धन्यवाद प्रभु, यहाँबाट जे जे सिक्न पायौँ ख्रिस्टको कलवरी क्रुसको कामको बारेमा अनि उहाँ कसरी हाम्रो लागि हामीलाई छुटाउनलाई उहाँ योग्य हुनुभयो, हामी जस्तै मासु र शरीरको हकदार हुनुभयो, जसरी सालेमका राजा अब्राहमलाई भेट्नलाई रोटी र दाखमध्ये लिएर आएका थिए, त्यसरी नै शान्तिका राजा हामीलाई भेट्नलाई आफ्नै शरीर रगत लिएर आउनुभयो अनि उहाँले क्रुसमा त्यो मूल्य तिर्नुभयो. पापको ज्याला मृत्यु, रगत नबगाई पाप चाहिँ हुँदैन भन्ने दुवै कुरालाई उहाँले क्रुसमा पुरा गर्नुभएको छ. उहाँ सामर्थ्य हुनुहुन्छ, उहाँ इच्छुक हुनुहुन्छ, उहाँ प्रेम गर्नुहुन्छ र हामी उहाँका भएका छौँ. सबैको लागि धन्यवाद पिता, अनि रुथको पुस्तक अझै बुझ्नलाई सहायता गरिदिनुहोस्. बाँकी समय बाँकी क्लासहरू तपाईँमा राख्छौँ. धन्यवाद छ प्रभु येशूको नाममा. स्वागत छ.